Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Bethuplo Cha, Rexy Duitoplo, Sat Megahertz.
हुम्लाको ताजाकोट गाउँपालिकामा थाहा नभएको रोगबाट एक हप्तामा 9 जनाको ज्यान गयो। संक्रमित गाउँमा शिविर सञ्चालन, औषधि नहुँदा समस्या।
रेडियो भेरी 15 वर्षमा प्रवेश, कर्णाली प्रदेशकै नेतृत्वदायी संचार केन्द्र बन्न सुझाव।
सुर्खेतको वीरेन्द्रनगर सहित पश्चिम तराईका तराईमा वातै गर्मी बढेपछि जनजीवन प्रभावित, नेपालगञ्जको तापक्रम 41 डिग्री सेल्सियस पुग्यो।
र कर्णाली प्रिमियर लिग केपिएलमा घरेलु टोली कर्णाली 11 को लगातार दोस्रो जित, एपिएफको पनि विजयी सुरुवात। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट मधुबन र नवराजको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै प्रविधाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको ताजाकोट गाउँपालिकामा थाहा नभएको रोगबाट एक हप्तामा 9 जनाको ज्यान गएको छ। एक साता अघि फैलिएको अज्ञात रोगका कारण ज्यान गुमाउनेको संख्या 9 पुगेको महिला स्वास्थ्य चौकीका अयव मोतीलाल जैसीले बताउनु भएको छ। बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ। सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ। ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वास्थ्य कर्मी समेत नहुँदा उपचारमा समस्या हुँदै आएको स्थानीयवासीले बताएका छन्। स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नपाएको र स्वास्थ्य कर्मी नबसेकाले बिरामीको संख्या बढेको गाउँपालिकाका अध्यक्ष बागसल छत्याल मगरले बताउनु भएको छ। अध्यक्ष मल्लले अहिले रोग संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी ढोलक राज ढकालले घटनास्थल सदरमुकाम सिमकोटदेखि 45 कोस टाढा रहेको भन्दै समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो।
पश्चिम नेपालकै पहिलो सामुदायिक रेडियो रेडियो भेरी अब नयाँ संरचना अनुसार अघि बढ्नुपर्ने सरकारवालाले जोड दिएका छन्। रेडियोको 15वां वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व मन्त्री हृदयराम थानीले रेडियोले अब कर्णाली प्रदेशकै संचार क्षेत्रको अगुवाई गर्नुपर्नेमा जोड दिनुभयो। कर्णालीको राजधानीमा रहेको रेडियो भेरीले अब कर्णालीका जनतालाई प्रदेशको गतिविधि जानकारी दिनुपर्ने बताउँदै उहाँले नयाँ प्रविधि अनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
समय जब परिवर्तन हुन्छ, आयो त गणतन्त्र आयो, ऊ आयो, सङ्घीय भयो, सबै कुरा भयो, सरकार गठन गरेछ, परदेशको कुरा पुर्याउन सक्ने कि नसक्ने, अब सुर्खेतको मात्रै पुर्याएर भएन, यो 10 जिल्लाको परदेशको कुरा पुर्याउन सक्ने कि नसक्ने, त्यो अनुसारको आफूलाई सञ्चालन गर्न सक्ने कि नसक्ने, एउटा चुनौती फेरि रेडियो भेरीको अगाडि आइरहेको मैले महसुस गरेको छु। अब केही फड्को मार्नु पर्छ कि भन्ने तर्फ पनि हामीहरू अगाडि सोचौँ। अब त कसैमा ढिलिङ ढिलिङ बाजा बज्ने पनि चाहिने बेला भइसक्यो, पाकडमा हाल्ने बाजा बज्नु पर्ने दिन आइसक्यो। त्यो जेनेरेसन, त्यो समूहको युवाहरू त्यो ठाउँमा आइसक्यो, तिनको इच्छा के हो, तिनको चाहना के हो, त्यसलाई पनि कभरेज गर्नुपर्ने दिन आयो। तपाईँले मोबाइल पाकडमा राखेर बाजा बज्छ भने यही सुन्छ नि, त्यहीमा त उसले अन्तबाट खोज्नुभन्दा तपाईँकै सुनिदिन्छ, के गर्नु, अप्ठ्यारो त छ होला, च्यालेन्ज छ। अब पाकडमा बज्ने मोबाइलकोमा पनि रेडियो भेरी छिर्नु पर्यो, कोठामा मात्रै छिरेर पनि पुगेन, घरमा मात्रै पनि छिरेर पुगेन, पाकडभित्र छिर्न सक्ने कि नसक्ने, यो रेडियो भेरीको च्यालेन्ज। धेरै कुराहरू, पुराना कुराहरू लोप भएर गएको छ।
कार्यक्रममा नेपाली कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले शान्ति स्थापनाका लागि रेडियो भेरीको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै रेडियोका कार्यक्रम तथा समाचारलाई थप प्रभावकारी बनाउन सुझाव दिनुभयो।
समय अनुसार यसलाई अलिकति परिमार्जित गरेर, समय अनुसार रेडियोलाई हामीले कसरी परिमार्जित गरेर अगाडि लैजान सक्छौँ, त्यतातर्फ पनि सोच्नु पर्छ जस्तो लाग्छ। समय अनुकूल रेडियोलाई परिवर्तन गर्दै अगाडि लैजानुपर्ने, समयको माग अनुसार हामी पनि परिवर्तन भएर अगाडि जानुपर्ने हुनसक्छ। हिजो जति बेला रेडियो भेरी स्थापना भएको थियो त्यति बेलाको परिस्थिति र अहिलेको परिस्थिति धेरै फरक छ, त्यसैले गर्दा पनि अहिलेका श्रोता त्यति बेलाका श्रोतामा पनि धेरै फरक छ, त्यसैले के छ त श्रोताहरूको चाहना, त्यो अनुसार समय अनुकूल पनि रेडियोलाई परिमार्जित गरेर अगाडि लैजान हामी सबै सफल हौँ।
कार्यक्रममा दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले विभिन्न चुनौती पार गर्दै आएको रेडियोलाई आउँदा दिनमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
यो रेडियो भेरीले मलाई व्यक्तिगत रूपमा धेरै थुप्रै गुण लगाएको मैले महसुस गरेको छु। हामी स्थापित हुँदै गर्दा रेडियो भेरीको भूमिकाबाट, रेडियो भेरीको सञ्चालकको टिमको सहयोगबाट विभिन्न ठाउँमा स्थापित हुने एउटा बाटो हामीले पाएका थियौँ। यसका लागि म व्यक्तिगत तर्फबाट पनि हामीलाई स्थापित गर्नमा सहयोग गरेकोमा यो रेडियोलाई पनि धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा यो रेडियो भेरीलाई व्यक्तिगत रूपमा र संस्थागत रूपमा सहयोग गर्न जति नसकेको अवस्था भए तापनि, हिजोको गुण तिर्न नसकेको अवस्था भए पनि भोलिका दिनमा के गर्न सकिन्छ यसको विषयमा हामीले सहयोग गर्न वचनबद्धता पनि व्यक्त गर्न चाहन्छु।
पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले श्रोताहरूको रुचि र आवश्यकता अनुसार कार्यक्रममा स्वरूप पनि परिवर्तन गर्न गर्दै जानुपर्ने सुझाव दिनुभयो।
समयलाई हेरेर पनि कार्यक्रमको डिजाइन गर्नु होला। अब 15 वर्षभन्दा माथि गइसकेपछि उनीहरूले कस्तो किसिमको खोज्छन् त त्यो कार्यक्रमहरू भनेर, यसमा पनि तपाईँहरूले त्यो डिजाइन गर्नुहोस्। यो एउटा सोसल वर्क पनि हो, हामीले सूचना प्रदान गर्छौँ, त्यो सूचनाले कति प्रभाव पर्यो भन्ने कुरा तपाईँहरूले पनि हेर्नुहोस् गएर, हामीले बजाएको न्युजले कति प्रभाव पार्यो भन्ने कुराको पनि अनुगमन पनि गर्नुहोस्। हामी कुनै न कुनै तर्फबाट, या छापा माध्यम होस् या विद्युतीय माध्यम होस्, हामी एक न एक किसिमबाट एक आपसमा एटेचमेन्ट छौँ। आगामी दिनमा के गर्नुपर्छ भन्ने कुराहरू, अर्थात् के गर्दा राम्रो हुन्छ भन्ने कुराहरूको यदि आवश्यक परेको खण्डमा हजुरहरूले पनि हामीलाई सम्झनुहोस्। हामीले पनि आफ्नो योग्यता क्षमता र अनुभवले भ्याएसम्म त्यसमा पनि हामी सहयोग गर्ने नै छौँ।
रेडियो सञ्चालक समितिका अध्यक्ष एवं स्टेसन म्यानेजर नारायण कोइरालाले रेडियो लोकतान्त्रिक आन्दोलनदेखि संविधान निर्माण र कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो। भौतिक संरचनाका हिसाबले पनि रेडियो भेरीको अवस्था राम्रो रहेको भन्दै जनताले गरेको विश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति रहेको उल्लेख गर्नुभयो।
मिसनको टार्गेट मात्रै चेन्ज हुँदो रहेछ तर मिसन चलि नै रहँदो रहेछ रेडियोको। पहिला चाहिँ सुसूचित गर्ने मिसन भन्ने थियो, त्यतिखेर पहिलोचोटि जब रेडियो लगाएर हामीले बजाएर कायाकैरन प्रसारण गऱ्यौँ, सुर्खेतमा सञ्चारको माध्यममा एउटा नयाँ क्रान्तिको अनुभूत भएको थियो। सबै मान्छेले उहीँदेखि जानकारी प्राप्त गर्ने त्यो बेला एउटा खालको मिसन थियो। बिचमा आन्दोलनको मिसन भयो, त्यसपछि संविधान निर्माणको मिसन, त्यसपछि कार्यान्वयनको मिसन, अब अहिले फेरि अर्को नयाँ स्थानीय तौर भइसकेपछि सुशासनको कुरा छ, जवाबदेहिताको कुरा छ। यो मिसन पत्रकारिताको क्षेत्रमा चाहिँ रेडियोले जुन काम गरेर त्यसमा आम रूपमा पत्रकार साथीहरू जुन रूपमा समाहित भएर अगाडि बढ्नु भएको छ, आगामी दिनहरूमा पनि त्यो कुरा गर्न सकियो भने त्यसले रेडियोको जीवनलाई पनि माथिल्लो स्तरमा पुर्याउन सक्छ भने स्वयं पत्रकारिता क्षेत्रमा लागेका हामीहरूलाई पनि आफ्नो हाइटलाई अझ अग्लो बनाउनमा मद्दत पुग्नेछ।
सुर्खेतको वीरेन्द्रनगर सहित पश्चिम तराईमा हत्तै गर्मी बढेपछि जनजीवन प्रभावित भएको छ। बाँकेको नेपालगञ्जमा सर्को घामसँगै चल्ने तातो हावाले जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राजाले पछिल्लो एक साता यता दैनिक जसो 1 डिग्री तापक्रम वृद्धि भइरहेको भन्दै नेपालगञ्जको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको जनाएको छ। मौसम विज्ञान सहायक प्रकाश विश्वकर्माले तातो हावा र तापक्रमको वृद्धिले गर्मी बढेको बताउनुभयो। गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरूले सजगता अपनाउन सुझाव दिएका छन्। गर्मीमा पटक पटक पानी पिउनुपर्ने भन्दै उनीहरूले सकेसम्म शाकाहारी खानेकुरा, झोल पदार्थ, फलफुल प्रशस्त मात्रामा खानुपर्ने बताएका छन्। यस्तै सुदूरपश्चिमको धनगढी लगायतका क्षेत्रमा पनि अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ। धनगढीको तापक्रम पनि 41.6 डिग्री सेल्सियस पुगेको छ भने वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.2 डिग्री मापन भएको छ।
कर्णाली प्रदेशमा माछा पालन तथा व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययन गरिएको छ। युएसएड पानी कार्यक्रमको सहयोग तथा नेपाल मस्तिष्क कार्यक्रमको सहयोगमा नेपाल भएको कार्यक्रममा यसले कर्णाली प्रदेशका माछा पालन व्यवसायका लागि अध्ययन सुरु गर्ने जनाएको छ। अध्ययनले कर्णाली प्रदेशमा माछा व्यवसायले राम्रो सम्भावना रहेको देखाए पनि कर्णाली प्रदेश सरकारले यसमा चाहिँ सहयोग गर्न नसकेको भन्दै गुनासो समेत पोखेका छन्। कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले सहकारी मार्फत माछा पालनको व्यवसाय फस्टाउँदै गए पनि त्यस अनुसार काम हुन नसकेको बताउनु भएको छ। समाजले गरेको अध्ययन अनुसार दैलेखमा 19 सेक्टर, सुर्खेतमा 223 सेक्टर, रुकुम पश्चिममा 326, जाजरकोटमा 416 र सल्यानमा 521 हेक्टरमा व्यावसायिक रूपमा माछा खेती हुँदै आएको बताइएको छ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा 11 र 12 को वार्षिक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले आजदेखि देशभरिकै साथ सुरु हुने कक्षा 12 र वैशाख 29 गतेबाट सुरु हुने कक्षा 11 को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताउनु भएको छ। कक्षा 12 को परीक्षामा 4,28,052 र कक्षा 11 को परीक्षामा 5,08,000 494 विद्यार्थी रहेका छन्। आगामी 26 गति सम्पन्न हुने कक्षा 12 को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित ग्रेड वृद्धि एवं आंशिक विद्यार्थी रहेका छन्। सबैभन्दा कम मनाङ जिल्लाबाट कक्षा 11 को परीक्षामा 51 र कक्षा 12 59 तथा सबैभन्दा धेरै काठमाडौँ जिल्लाबाट कक्षा 11 71,527 र कक्षा 12 62,588 विद्यार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि देशभर 1,107 परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ। परीक्षामा कम श्रवण शक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिका अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ। कारागार वा बाल सुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ। फेरी खबरमा छिमेक सेरफेरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने ए छोटो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले हुम्लाको ताजकोट गाउँपालिकामा थाहा नभएको रोगबाट एक हप्तामा 9 जनाको ज्यान गयो, संक्रमित गाउँमा शिविर सञ्चालन, औषधि नहुँदा समस्या। कर्णाली प्रदेशकै उत्तरदायी नेतृत्व गर्न रेडियो भेरीलाई सरकारवालाको सुझाव लगायतको खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। मुगुको सदरमुकाम गमगढीमा रहेको जिल्ला समन्वय समितिको गेट अगाडि बम फेला परेको छ। वरपर कुनै पर्चा पम्पलेट नभेटिएकाले बम कसले राखेको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर एरेले बताउनुभयो। बम निष्क्रिय बनाउन जुम्ला सेनाको प्राविधिक टोली मगाइएको उहाँको भनाइरहेको छ। बम निष्क्रिय बनाउनका लागि नेपाल सेना मुगुको हारामा रहेको श्रीदल गुल्मसँग प्राविधिक नभएकाले जुम्लाबाट मगाइएको हो। बम रहेको स्थानमा सुरक्षाकर्मीले स्थानीयलाई आवत जावतमा रोक लगाएको छ।
सरसफाई सप्ताह अन्तर्गत हिजो काँक्रीबिहार क्षेत्रमा सरसफाई गरिएको छ। विङ्स फाउन्डेसन सुर्खेतले सञ्चालन गरेको ग्रिन सुर्खेत क्लिन सुर्खेत अभियान अन्तर्गत पर्यटकीय क्षेत्र काँक्रीबिहारमा सरसफाई गरिएको हो। वीरेन्द्रनगर 9 नम्बर वडा कार्यालय उद्योग वाणिज्य सङ्घ र नेपाल सेनाको संलग्नतामा काँक्रीबिहारको मुख्य स्थान र वनभोज स्थलमा सरसफाई गरिएको हो। सरसफाई कार्यक्रमका सहभागीले काँक्रीबिहारलाई सुरक्षित र सफा राख्न वनभोज जस्ता सामूहिक क्रियाकलाप बन्द गर्नुपर्ने जोड दिएका छन्। कार्यक्रममा उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष भद्र भण्डारीले काँक्रीबिहारको ऐतिहासिक महत्त्वलाई बिर्सन नहुने भन्दै यसको सुन्दरता कायम राख्नको लागि काँक्रीबिहारको सरसफाइमा ध्यान दिनुपर्ने औल्याउनु भएको छ। वडा नम्बर 9 का वडाध्यक्ष सुरेश मानन्दरले वनभोज खान आउनेहरूलाई काँक्रीबिहार सफा राख्न आग्रह समेत गर्नुभएको छ। उहाँले त्यहाँ बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकहरूले समेत फोहोर गर्ने भएका कारणले सरसफाई अभियानले महत्त्वपूर्ण काम गरेको बताउनुभयो।
जिल्ला प्रशासन कार्यालय दैलेखले डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरेको नागरिकता वितरण सम्बन्धी 2 दिने शिविरमा 151 जनाले नागरिकता पाएका छन्। यस्तै 162 जनाले फोटोसहितको मतदाता नावलीमा नाम दर्ता गराइएको बताइएको छ। नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयबाट दिएका अरू सेवा र सुरक्षा समन्वय विषयमा सार्वजनिक सुनवाई गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिनुभएको छ। सार्वजनिक सुनवाईमा मदिरा नियन्त्रण विकास योजनाको पारदर्शितामा प्रशासनले ध्यान दिन नसकेको भन्दै सेवाग्राहीले भने गुनासो गरेका छन्।
ठकुरी एकता समाज नेपालले नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरेको छ। वीरेन्द्रनगरमा आयोजित शुभकामना आदान प्रदानमा विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई सम्मान समेत गरेको जनाएको छ। समाजले कर्णाली प्रदेश सभाका सदस्य अमृता साई, प्रदेश प्रहरी प्रमुख डिआइजी महेश विक्रम शाह, मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंह, धर्मराज शाही, जनस्वास्थ्य प्रमुख धीरजङ साई, सामाजिक विकास मन्त्रालयका शाखाका महाशाखाका प्रमुख वृषबहादुर साईलाई सम्मान गरेको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले ठकुरीहरूको बीचको सद्भाव र भातृत्व कायम गर्नुपर्ने जोड समेत दिएका छन्। समाजका अध्यक्ष रविन्द्रजङ साईको अध्यक्षतामा तथा कर्णाली प्रदेश सभा सदस्य अमृता साईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको समाजका महासचिव दिपेन्द्र विक्रम शाहले जानकारी दिनुभयो।
नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको 28 स्थापना दिवसको अवसरमा भएको मोटरसाइकल स्लो ड्राइभिङ प्रतियोगितामा पत्रकार रमेश पाण्डे प्रथम हुनुभएको छ। यस्तै गरी पत्रकार सुदीप पुरी द्वितीय र पत्रकार पुरुषोत्तम सापकोटा तृतीय हुनुभएको हो। प्रतियोगितामा पाण्डेले 6 मिनट 32 सेकेन्ड मा पुरीले 6 मिनट 4 सेकेन्ड र सापकोटाले 5 मिनट 48 सेकेन्डमा पार गर्नुभएको हो। मोटरसाइकल स्लो ड्राइभिङ प्रतियोगितामा 16 जना पत्रकारको सहभागिता रहेको थियो। यस्तै आज नेपाल पत्रकार महासङ्घको प्राङ्गणमा रक्तदान कार्यक्रम र भोलि अन्तर्क्रिया शुभकामना आदान प्रदान कार्यक्रम तथा चियापान कार्यक्रमको आयोजना गरिएको पत्रकार महासङ्घ सुर्खेतका सचिव सुदीप पुरीले बताउनुभयो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
दैलेखको डुङ्गेश्वर गाउँपालिकाले माथिल्लो डुङ्गेश्वर प्रहरी चौकीलाई एक थान मोटरसाइकल दिएको छ। सामुदायिक प्रहरी साझेदार कार्यक्रमलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले 2,50,000 अनुदानमा मोटरसाइकल दिएको गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर बुढाले बताउनुभयो। स्थानीय प्रहरी इकाइको कामलाई सघाउन यसअघि दुल्लु र चामुन्ना बिन्द्रासनैनी नगरपालिकाले पनि एक एक थान मोटरसाइकल दिएका छन्। दैलेखका 11 स्थानीय तहले सम्बन्धित स्थानीय तहकै प्रहरी इकाइमा रहने गरी एक एकवटा मोटरसाइकल दिने बताएका छन्।
नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्न निष्पक्ष निर्वाचन गराउन केन्द्रित गर्ने प्रतिबद्धता जनाउनु भएको छ। काठमाडौँमा भएको कार्यक्रममा थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताउनु भएको हो। उहाँले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दावी गर्नुभएको छ। निर्वाचनलाई मर्यादित अनुशासित निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन समेत उहाँले आग्रह गर्नुभएको छ।
रविन्द्र मिश्रको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीले नाम परिवर्तन गरेको छ। काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिवर्तन गर्दै साझा विवेकशील पार्टी राख्ने निर्णय गरेको छ। तत्कालीन साझा र विवेकशील पार्टी एकता भएपछि साझा विवेकशील पार्टी बने पनि उज्जवल थापा नेतृत्व समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ। नामका बारेमा जनमानसमा भ्रम उत्पन्न हुने देखिएपछि पार्टीको नाम परिवर्तन गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
काठमाडौँको रत्न पार्कको खुला मञ्चमा अतिक्रमण भएको भन्दै सर्वत्र विरोध भएपछि महानगरले अवैधानिक रूपमा निर्माण गरिएका सटरहरू भत्काउन डोजर परिचालन गरेको छ। काठमाडौँको महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले सटरहरू भत्काउन डोजर परिचालन गरिसकिएको बताउनु भएको छ। व्यापारीले खुला मञ्च अतिक्रमण गरेपछि काठमाडौँवासीले गत 12 गतेदेखि विरोध प्रदर्शन गरेका हुन्। निर्माणाधीन काठमाडौँ भ्यू टावरको निर्माणले सम्झौता विपरीत अतिक्रमण गरी 40 भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलनमा उत्रेका हुन्।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। कृष्ण कार्कीको अलराउन्ड प्रदर्शनसँगै घरेलु टोली कर्णाली 11ले सुर्खेतको विभिन्न नगरमा जारी कर्णाली प्रिमियर लिग केपिएलमा लगातार दोस्रो जित हात पारेको छ। समूह एमा रहेको कर्णाली 11ले आफ्नो दोस्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लबलाई 31 रनले पराजित गर्दै 2 खेलबाट 4 अङ्क जोडेको छ। कालान्चोक खेल मैदानमा 149 रनको लक्ष्य पाएको मध्यपश्चिम क्रिकेट क्लबले पुरै 20 ओभर खेल्दै 7 विकेट गुमाएर 117 रन मात्रै बनाउन सक्यो। मध्यपश्चिमको शैलेन्द्र यादवले सर्वाधिक 31, राजीव सिंहले 30 तथा आकाश विष्टले 23 रन बनाए पनि जितको लागि पर्याप्त रहेन। मध्यपश्चिमलाई सस्तैमा समेट्ने क्रममा कर्णालीका कृष्ण कार्कीले 4 ओभरमा 1 मेडन सहित 11 रन मात्र दिएर 3 विकेट हात पार्नुभयो भने किशोर महतोले 2 विकेट लिनुभयो। पहिला ब्याटिङ गरेको घरेलु टोलीले कप्तान रविन्द्र जङ साईको अभिजित 61 रनको अर्धशतकीय पारीसँगै 4 विकेट गुमाएर 148 रन बनाएको हो। 19 वर्ष मुनिको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेलिसक्नुभएका साईले 56 बलमा 6 चौका सहित 61 रन बनाउँदा कृष्ण कार्कीले आक्रमक पारी खेल्दै 27 बलमा 4 चौका र 2 छक्का सहित अभिजित 46 रनको योगदान दिनुभयो। मध्यपश्चिम क्रिकेट क्लबका लागि तुलसीराम अहिनले 2 तथा अमित तामाङ र अजय साहनीले 1-1 विकेट हात पार्नुभयो।
यस्तै समूह बीमा रहेको सशस्त्र प्रहरी बलको एफएफले हिमालयन क्रिकेट एकाडेमीलाई 84 रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ। हिजो भएको दोस्रो खेलमा राष्ट्रिय खेलाडीले भरिएको एफएफले दिएको 193 रनको लक्ष्य पछ्याउने क्रममा हिमालयन क्रिकेट एकाडेमीले 108 रन मात्रै बनाउन सकेको हो। हिमालयनका ब्याट्सम्यान पवन कार्कीले सर्वाधिक 24 रन बनाए पनि अरूले खुलेर भने खेल्न सकेनन्। हिमालयनलाई सस्तोमा समेट्ने क्रममा एफएफको लागि शरद भेसाकरले 4 विकेट तथा भुवन कार्की, पुरन विकर र सन्दीप जोराले 2-2 विकेट हात पार्नुभएको हो। पहिला ब्याटिङ गरेको एफएफले अनिल शाहको 102 रनको शतकीय पारीसँगै दुई विकेट गुमाएर 192 रन बनाएको हो। प्रतियोगिताकै पहिलो शतक बनाउनुभएका अनिलले रन बनाउन 48 बलमा 15 चौका र 3 छक्का प्रहार गर्दा शरद भेसाकरले पनि 51 रनको अर्धशतकीय पारी खेल्नु भएको हो। दुवैले 155 रनको ओपनिङ साझेदारी गर्दा कप्तान प्रदीप एरी 12 र शङ्कर राणा 13 रनमा विजेत रहनु भएको हो। प्रतियोगितामा आज पनि दुई खेल हुने आयोजकले जनाएको छ। बिहानको खेलमा मध्यपश्चिम क्रिकेट क्लब र लालीगुराँस क्रिकेट क्लबले तथा दिउँसोको खेलमा एफिएफ र न्यू होराइजन क्लबले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी र न्यू होराइजन बुटवलले पनि विजयी सुरुवात गर्दा झापाको लालीगुराँस क्रिकेट एकाडेमी लगातार दुई खेलमा पराजित भएको छ। लिगको विजेताले 5,00,000 रुपियाँ पाउनेछ भने उपविजेताले 2,00,000 रुपियाँ हात पार्ने आयोजकले जनाएको छ।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुने भएको छ। दिल्लीमा दिउँसो 4:15 हुने खेलमा घरेलु टोली दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्। 11 खेल खेलेको दिल्ली 14 अङ्कका साथ तेस्रो स्थानमा छ भने 11 खेल नै खेलेको बेङ्गलोर 8 अङ्कका साथ पुछारमा रहेको छ। यस्तै राति 8:15 कोलकातामा हुने खेलमा घरेलु टोली कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स आमुन्य सामान्य हुँदैछन्। 11 खेल खेलेको मुम्बई 14 अङ्कका साथ दोस्रो स्थानमा छ भने 11 खेल नै खेलेको कोलकाता 8 अङ्कसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ। यस्तै गैराती भएको खेलमा राजस्थान रोयल्सले महत्त्वपूर्ण जित निकालेको छ। सनराइजर हैदराबादलाई 7 विकेट हराउँदै राजस्थानले प्लेअफको सम्भावना जीवित राखेको छ। राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको हैदराबादले 20 ओभरमा 8 विकेट गुमाएर 160 रन बनाएको थियो। हैदराबादका लागि मनिष पाण्डेले 61 रनको उत्कृष्ट इनिङ खेल्नुभयो भने उहाँले 36 बलमा 9 चौका प्रहार गर्दै खेललाई अगाडि पुर्याउनुभयो। डेभिड वार्नरले 37 रन बनाउनुभयो भने अन्य ब्याट्सम्यानले खराब प्रदर्शन गरेका छन्। 61 रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा 5 बल अघि नै पुरा गरेको हो।
र थाइल्यान्डमा जारी 16 वर्ष मुनिको पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपालले हङकङलाई 4 विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। हङकङले दिएको 87 रनको लक्ष्य नेपालले 6 विकेटको क्षतिमा 21 ओभर 4 बलमा पुरा गरेको हो। नेपालका लागि आशिष भट्टराईले सर्वाधिक 17 रन बनाउँदा दीपक भोराले 11, सुभाष एरेले 10, रोहन विकले 14 र क्रिस कार्कीले 12 रन बनाउनु भएको थियो। यसअघि नेपालले कसिलो बलिङ गर्दै हङकङलाई 32.2 ओभरमा 86 रनमै समेटेको हो। नेपालका लागि निखिल कुमार सिंहले कसिलो बलिङ गर्दै 6 ओभर 2 बलमा 16 रन दिएर 4 विकेट लिनु भएको थियो। यस्तै विशाल कुमार पटेल र रमेश कुर्मीले 2-2 विकेट लिँदा तिलक राज भण्डारीले हात पार्नु भएको थियो। हङकङका लागि आरुष भागवतले 43 रन बनाए पनि अरू कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। सर्वाधिक विजेता नेपाल यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
हुम्लाको ताजाकोट गाउँपालिकामा थाहा नभएको रोगबाट 1 हप्तामा 9 जनाको ज्यान गयो। संक्रमित गाउँमा शिविर सञ्चालन, औषधि नहुँदा समस्या।
रेडियो भेरी 15 वर्षमा प्रवेश, कर्णाली प्रदेशकै नेतृत्वदायी सञ्चार केन्द्र बन्न सुझाव।
सुर्खेतको वीरेन्द्रनगर सहित पश्चिम तराईमा वात्तै गर्मी बढेपछि जनजीवन प्रभावित। नेपालगञ्जको तापक्रम 41 डिग्री सेल्सियसमा पुग्यो।
र कर्णाली प्रिमियर लिग केपिएलमा घरेलु टोली कर्णाली 11 को लगातार 2 जित, एपिएफको पनि विजय सुरुवात। आइपिएलमा आज 2 खेल हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। त्यति बेलासम्मका लागि नवराज र मधुबन बिदा हुन्छौँ। नमस्ते।